नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कवि थापा मगरसँगै नवीन लोइटेलको स्वागत छ।
नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या 17 पुग्यो। हेलम्बुमा अझै 23 बेपत्ता। प्राकृतिक विपत्ति पछि मात्रै चासो र चिन्ता हुनु गलत भएको सरकारवालाहरूको टिप्पणी।
कर्णाली सरकारबाट तत्काल फिर्ता नहुने एमालेका 3 मन्त्रीको अडान। संसदीय दलको निर्देशन नै अवैधानिक भएको जिकिर।
कोरोना संक्रमणका कारण 2400 संक्रमित थपिए। सरकारद्वारा विदेश जानका लागि 22 निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता।
भारतमा केही हप्ताभित्रै कोभिडको तेस्रो लहर सुरु हुन सक्ने विज्ञको चेतावनी। चिनिया नागरिकलाई प्रवेशमा रोक लगाएको, रुसले प्रतिबन्ध फुकुवा गर्ने।
र विश्व टेस्ट क्रिकेटको उपाधि खेलमा न्युजिल्यान्ड विरुद्ध भारत ब्याटिङ गर्दै। युरोकप फुटबलमा फ्रान्स र हङ्गेरी बीचको खेल जारी।
नमस्ते, म दीपा श्री निरौला। जिउनु सब क्वालिटी लाइफ, नियो क्वालिटी लाइफ। मैले के भने अलि बुझ्नु भएन हो? बुझाउँछु। क्वालिटी जीवन जिउनको लागि घरमा सामानहरू पनि क्वालिटीकै राख्नु पर्छ। नियोको उत्कृष्ट वाटर प्युरिफायर, जसबाट यहाँहरूले पाउनुहुनेछ शुद्ध पिउने पानी सधैँभरि। नियोको चिम्नी, जसले भान्सालाई बनाउँछ धुवा र खार रहित सधैँभरि। पर्खिनुहोस्, अझै बाँकी छ। नियोको सोलर वाटर हिटर, जसबाट यहाँहरूले पाउनुहुनेछ तातो पानी सधैँभरि। जीवन सहज र उत्कृष्ट बन्छ सधैँभरि नियोले। नियो, क्वालिटी लिने।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकांक्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकास साझेदारहरूसँग आग्रह गरेको छ। अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झकझकाएको हो। अतिकम विकसित राष्ट्रमा लगानी बढाउन वित्तीय उपकरणको विविधीकरण विषयमा संयुक्त राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको संयुक्त बैठकलाई पूर्व अभिलिखित भिडियो मार्फत आज सम्बोधन गर्दै उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकोमा जोड दिनुभएको न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
बाढी पहिरोमा मृत्यु हुनेको संख्या 17 पुगेको छ। जेठ 30 गतेदेखि सुरु भएको मनसुनका कारण परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरो तथा डुबानका कारण एक सातामै 10 पुरुष, 4 महिला, 2 बालक र 1 बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिन्धुपाल्चोकका 3, डोटीका 3, सप्तरी, काभ्रे, गोर्खा, जुम्ला, अर्घखाँसी, पाल्पा, कालीकोट, कास्की, बाजुरा, बझाङ र प्युठानका 1-1 जना रहेका छन्। यस्तै बाढी पहिरो र डुबानमा परि अहिलेसम्म 17 जना घाइते भएका छन् भने 22 जना अझै बेपत्ता छन्। उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै 20 र बाजुरा र रूपन्देहीका 1-1 जना रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। तर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले भने आज विज्ञप्ति जारी गर्दै बेपत्ता हुनेहरूको संख्या 23 जना रहेको जनाएको छ। प्राधिकरणका अनुसार बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकका 94, सल्यानमा 8, दाङका 4 र कञ्चनपुरका 3 गरी 109 जनाको उद्धार गरिएको छ। उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन्। बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ। प्राधिकरणका अनुसार गएको वैशाख यता भने विपदजन्य घटनामा 71 जनाको मृत्यु भएको छ भने 24 जना बेपत्ता भएका छन्।
महाकाली नदीको बाढीमा फँसेका 3 जनाको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ। भीमदत्त नगरपालिका 10 नजिकको भारतीय वनमा भैँसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फँसेका 24 वर्षका राजेश टमाटा, 20 वर्षका राम टमाटा र 28 वर्षका प्रभा तिरुवाको उद्धार गरिएको हो। सशस्त्र प्रहरी, बोर्डर आउट पोस्ट बीओपी गड्डा चौकी र भारतीय सीमा सुरक्षा बल एसएसबी सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्र बहादुर एरले जानकारी दिनुभएको छ। यता महाकाल नदीमा पानीको बहाव बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका 12 का 15 घर डुबानमा परेका छन्। बाँधले भूजेला खोला थुनेर पानी गाउँमा पसेको छ। पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँमा पसेको स्थानीयवासी सुरेन्द्र मल्लले जानकारी दिनुभएको छ। महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त 12 का वडाध्यक्ष कृष्ण सिंह देउपाले जानकारी दिनुभएको छ। नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान सुरु गरेको छ। यसैबीच महाकाली नदीमा पानीको प्रवाह बढेपछि दोधारा चाँदनी नगरपालिकामा जोखिम बढेको छ। नगरपालिकाको वडा नम्बर 10 कुतियावकर र शान्ति टोल नजिक क्षेत्रमा बाढीको खतरा बढेको हो।
पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। राजमार्गको बैतडीको सतबाज गुकुलेश्वर सडक खण्डको सुर्नया गाउँपालिका 3 धरमघर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। आज अपरान्ह 4 बजे अवरुद्ध बनेको राजमार्ग 1.5 घण्टापछि सञ्चालनमा आएको थियो। जेसीबीको सहायताले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोस्ट सातबाजका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो। अवरुद्ध राजमार्ग पुनः सञ्चालनमा आएपछि गोकुलेश्वर दार्चुला जाने, दार्चुलाबाट फर्किने सवारी साधन पनि खुलेका छन् भने यात्रुहरू आआफ्नो गन्तव्यतर्फ लागेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध भइरहेका छन्।
तामाकुसी नदीको सहायक रोङ्सी नदी थुनिँदा बनेको ताल खुलाउने प्रयास सुरु भएको छ। ताल खुलाउँदा पर्ने असरलाई मध्यनजर गर्दै तटीय क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो। चीनतर्फ गएको पहिरोका कारण आउन सक्ने बाढीलाई मध्यनजर गर्दै माथिल्लो तामाकुसी जलविद्युत आयोजनाको जलाशय खाली गर्न थालिसकिएको छ। चिनिया टोलीले पहिरोले थुनिएको रोङ्सी नदी कम असर पर्ने गरी खुलाउने तयारी गरेको हो। नेपालमा पर्ने प्रभावलाई मध्यनजर गर्दै बिस्तारै खोल्ने क्रम जारी रहेको दोलखाका सहायक प्रमुख जिल्लाधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो। जिल्लाबाट चीनतर्फको सिमानामा गएको पहिरोले तामाकोसीको सहायक नदी थुनिएपछि दोलखा रामेछापको तामाकोसी तटीय क्षेत्रमा त्रास बढेको हो। मनाङमा थुनिएको मर्स्याङ्दी नदीलाई खोलिएको छ। चामे गाउँपालिका वडा नम्बर 4 र 5 जोड्ने मर्स्याङ्दी नदीमा पहिरोले बगाएको ढुङ्गा माटो र काठ दाउराले थुनिएको नदीलाई अहिले खोलिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले थाहा संसार नेटवर्कलाई जानकारी दिनुभयो। चामे बजार क्षेत्र हुँदै झरेको ढुङ्गा माटो र काठ दाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो। खसेको पहिरो थुप्रिएर पानी जम्दा चामे बजार जोखिममा रहेको थियो। पहिरो हटाइएपछि बढेको सतह र बहावका कारण छेउछाउका जमिनमा कटान परेको छ। नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन सूचना दिइसकिएको प्रमुख जिल्लाधिकारी लामिछानेले जानकारी दिनुभयो।
लगातारको वर्षाका कारण बस्तीमाथिबाट पहिरो खस्दा बैतडीको पञ्चेश्वर गाउँपालिका 2 गैर टोलका 7 घर परिवार विस्थापित भएका छन्। आज बिहान खसेको पहिरोले स्थानीय कृष्णराम औजीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। बस्तीमाथिबाटै पहिरो खसेपछि रमेश राम औजी, देवानी राम औजी, गोविन्द राम औजी, धनी राम औजी र मदन राम औजीको परिवार जोखिममा रहेका थिए। विस्थापित परिवारलाई देवथला माविको भवनमा राखिएको पञ्चेश्वर गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष दशरथ मंगुलाले बताउनुभयो।
मनसुनको सुरुवातमा नै देशका विभिन्न जिल्लामा प्राकृतिक विपत्तिको ओइरो लागेको छ। कतै बाढी त कतै पहिरो त कतै डुबानको समस्याले नागरिकहरूले वर्षै पछि यस्ता विपत्ति भोगिरहनु परेको छ। यस वर्ष पनि यो नियतिले छोडेको छैन। विपत्ति आउनुभन्दा अगाडि नै सतर्कता अप्नाउनुभन्दा पनि विपत्तिले भौतिक तथा मानवीय क्षति भए पश्चात मात्रै चासो र प्राथमिकतामा पर्ने गरेको छ। यही बीचमा बाढी पहिरो बढेपछि सरकारवालाहरूले भने चासो देखाएका छन्। विपत्तिलाई न्यूनीकरण गर्नका लागि विभिन्न किसिमका रणनीतिहरू बनाए पनि त्यसको कार्यान्वयनमै समस्या देखिएको तर्क प्रकोप पूर्व तयारी सञ्जाल नेपालका अध्यक्ष सूर्य बहादुर थापाको छ।
स्थानीय तह, प्रदेश, सङ्घ अनि तिनै तहको बिचमा पनि राम्रो खालको समन्वय र सहकार्य भएको छैन। जुन तपाईँको तलको चाहिँ स्थानीय तहले जुन खालको योजना बनाउँछ अथवा जुन खालको नीति नियम कानुनहरू बनाइराखेको छ त्यसले चाहिँ एउटा चाहिँ माथिल्लो तह जुन सङ्घीय तर्फबाट बनाएको प्रदेशसँग बनाएको सँगको तालमेल मिल्दैन होइन। यो तिनै तहका बिचमा पनि एउटा खालको चाहिँ ग्याप छ, सूचनाको ग्याप छ, काम गर्ने संयोजनको हिसाबमा तपाईँको चाहिँ ग्याप छ होइन।
विकास आयोजनाको योजना बनाउँदा भौगोलिक अवस्था अनुगमन गरेर मात्रै आयोजनाका काम सुरु गरे विपद न्यूनीकरण हुने विज्ञहरू औल्याउँछन्। यसको लागि गुणस्तरीय अध्ययन बिना सही रिजल्ट आउन नसक्ने विपद व्यवस्थापन विज्ञ डाक्टर कृष्ण देवकोटाको भनाइ छ।
गुणस्तरीय चाहिँ प्रोडक्ट आउन नसक्ने जुन हाम्रो अवस्था छ त्यो हाम्रो देशको राजनीतिक अस्थिरता होला, राजनीतिक हस्तक्षेप होला, प्रशासनिक हस्तक्षेप होला, होइन, अनि सब स्ट्यान्डर्डको ह्युमन रिसोर्सले काम गर्ने होला, होइन, अनि सब स्ट्यान्डर्डको चाहिँ ह्युमन रिसोर्सले काम गर्ने भइसकेपछि त्यसले दिने रिजल्ट पनि सब स्ट्यान्डर्डको हुन्छ। यो कुरा क्रम जारी रहँदासम्म हामीले भोग्ने नियति यही नै हो।
विपद न्यूनीकरणका लागि स्रोत साधन र जनशक्तिको हिसाबले सङ्घ सरकार सक्षम भए पनि यस्ता काममा सरकारले ढिलासुस्ती गरेको आरोप गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशलाल तामाङको छ।
यो पुनर्स्थापन गर्ने सबै जिम्मेवारी के हो भन्दाखेरि हामी स्थानीय तहले त व्यवस्थापनको जिम्मेवारी मात्रै लिने हो, सहकारी मात्रै गर्ने, समन्वय मात्रै गर्ने हो, तर स्रोत र साधन व्यवस्थापन त तपाईँको छन् सङ्घीय सरकारले गर्ने हो नि भनेपछि मैले उदाहरणको रूपमा भन्नु खोजेको। त्यस कारण यी कामहरू सबै ढिलासुस्तीमा छन्। नेपाल चाहिँ तपाईँको चाहिँ जियोग्राफिकल्ली डेन्जर जोन कहाँ कहाँ हो त्यसको पहिचान गर्ने र त्यो ठाउँमा कुनै पनि डेभलपमेन्ट एक्टिभिटिजहरू अनि नयाँ सेटलमेन्टहरू अथवा तपाईँको चाहिँ बस्तीहरू तपाईँको बसाल्नु हुँदैन भन्ने खालको तपाईँको चाहिँ कुनै किसिमको न त नीतिगत व्यवस्था गर्नु सक्यो, न त कानुन व्यवस्था गर्नु सक्यो, न एक्सनमा जानु सक्यो।
त्यस्तै संहिता कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय कानुन बनाई सरकारले प्रदेश र स्थानीय तहलाई काम गर्ने बाटो खुलाउन नसकेको पूर्व स्थानीय विकास मन्त्री प्रकाश मान सिंहको आरोप पनि छ।
गर्नुपर्ने काम के हो त के थियो त भन्दाखेरि यो विकास निर्माण सुशासन दिनेदेखि लिएर यो संहितालाई कार्यान्वयन गर्नुको लागि यो सङ्घ यो चाहिँ प्रदेशले पाउनुपर्ने अधिकारहरू स्थानीय सरकारहरूले पाउनुपर्ने अधिकारहरूलाई आवश्यक परेका सङ्घीय कानुनहरू जुन समयमा उहाँले चाहिँ बनाएर सबैलाई चाहिँ आफ्नो रेस्पोन्सिबिलिटी अनुसार काम गर्ने दिएको भए त यो हुँदैन थियो नि त। यो प्रान्तीय सरकार र स्थानीय सरकार एक्टिभ अधिकार सम्पन्न भएको भए त पुरा गरिहाल्थ्यो।
स्थानीय तह क्रियाशील हुनुपर्ने र प्रदेश सरकारले पुलको भूमिका निर्वाह गर्दै तिनै तहले समन्वयात्मक भूमिका खेल्नुपर्नेमा विघटित संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठको जोड छ।
तिनै तहको केन्द्रले नीति तर्जुमा गर्ने र प्रदेशले स्थानीय तहहरूको बीचमा समन्वय गरेर एउटा पुलको भूमिका खेल्ने र स्थानीय वास्तविक रूपबाट क्रियाशील चाहिँ स्थानीय तह हुनुपर्ने हो, तर त्यो खालको नभएर अझै पनि हाम्रो चाहिँ केन्द्रीकृत र एकात्मक राज्य चाहिँ प्रणालीको मानसिकता र त्यो धङधङ्ती रहेको कारणले गर्दाखेरि आफ्ना चाहिँ तल अधिकार प्रत्यायोजन गरिसकेर पनि त्यो अधिकार दिन चाहिँ नचाहने कारणले गर्दाखेरि यो चाहिँ हुन नसकेको हो भन्ने नै मेरो चाहिँ ठहर हो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फेरि देऊ मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकली हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जवाना कहाँबाट कहाँ पैसे?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन, सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
बाल श्रमको प्रयोग गर्नु अपराध हो। 14 वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि श्रममा लगाउनु र 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन कानूनले निषेधित र दण्डनीय बनाएको छ। कसैले कानून विपरीत बाल श्रम गराएको थाहा भएमा बालबालिका खोजतलास सेवा 104 तथा बाल हेल्पलाइन सेवा 1098 खबर गरौँ।
नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदद्वारा बाल हितमा जारी सन्देश।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीयवासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराउनु भएको छ। गैरातीको अविरल वर्षाले भोटिकोशी गाउँपालिकास्थित सो क्षेत्रको अर्नीको राजमार्ग लिपिङ पुलमा क्षति पुर्याएको थियो। उहाँले टेलिफोन मार्फत जोखिममा परेका स्थानीयवासीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेमाङको ध्यानाकर्षण गराउनु भएको हो। यसपछि आजै सडक विभागका महानिर्देशक अर्जुन जङ थापा सहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन पनि गरेको छ। सो अवसरमा महानिर्देशक थापाले केही दिनभित्रै सडक सुचारू गरिने जानकारी दिनुभयो। भोटेकोशीको कटानले लिपिङमा पुलमा क्षति पुगेको र अर्नीको राजमार्ग अन्तर्गतका सडक ठाउँ ठाउँमा भासिएको छ।
नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरूले तत्काल फिर्ता नहुने जनाएका छन्। उनीहरूले संसदीय दलले सरकारबाट फिर्ता हुन दिएको निर्देशन अवैधानिक भएको भन्दै केन्द्रको विवाद समाधान र सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म आफूहरू सरकारबाट फिर्ता नहुने प्रश्न पारेका हुन्। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै भौतिक पूर्वाधार विकास मन्त्री अम्बर बहादुर थापाले 2075 जेठ 2 गतेको एमाले नवौं महाधिवेशनले निर्माण गरेको कमिटीले गरेको निर्णय मात्रै आफूले मान्ने बताउनुभयो। उहाँले युवराज गेवालीको अध्यक्षतामा बसेको प्रदेश कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गर्नुपर्ने उल्लेख गर्नुभयो।
अब हामी संयुक्त सरकारमा छौँ। अब मैले जो तपाईँलाई भने केपी ओली र युवराज गेवालीको चिठी हामीलाई चाहियो, अन्तिम फैसला आउन बाँकी छ। अन्तिम फैसलाले के भन्छ मैले त्यो मान्न पर्यो नि। फैसला भएको छैन, म यहाँ अहिले खुर्को उल्का पछाडि लागिजाने, अर्का पछाडि लागिजाने भन्ने कुरा हुन्छ। अहिले म एमाले हो त पुनर्वहाली भइसक्यो भनेको छ, अब त सांसद भइस भनेको छ, भोलि सांसद होइन भनिदियो भने त हालत त मेरो त्यही हुने हो नि। त्यस कारणले अदालतको फैसला आउनु पर्यो, फैसलासम्म त कुर्नु पर्यो नि मेरोले।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाहीले पनि 2075 जेठ 2 गतेको एमाले पार्टी कमिटीले सरकारबाट फर्कन निर्देशन दिए मात्रै फर्किने बताउनु भएको छ। उहाँले सर्वोच्चको अन्तिम फैसला अगाडि नै तत्कालीन युवराज गेवाली नेतृत्वको प्रदेश कमिटीले निर्णय गरेर फर्कन निर्देशन दिए आफूले नमान्ने स्पष्ट पार्नुभयो।
त्यो संगठन कमिटीको संयोजक को त भन्दाखेरि युवराज ग्यावली हुन् इन्चार्ज, अनि एमाल कण्डेल सह इन्चार्ज। त्यो भएको हुनाले केन्द्र पार्टीले चाहिँ प्रदेश संगठन कमिटीलाई पत्रचार गर्नु पर्यो, अनि प्रदेश संगठन कमिटीले पत्रचार कसलाई गर्नु पर्यो त भन्दाखेरि त्यो पत्रचार चाहिँ संसद दललाई गर्यो भने, अनि संसदीय दलले केन्द्रीय कमिटीको प्लस चाहिँ मलाई लाग्छ प्रदेश संगठन कमिटीले गरेको निर्णय त्यसको हस्ताक्षर कसो गर्नु पर्यो भने युवराज ग्यावली गर्नु पर्यो, अनि उहाँको हस्तार सहित पत्र त्यहाँ चाहिँ मलाई लाग्छ वाचन गरियो भने, अनि बल्ल हामी योग्य कान्द्र भयौँ, नेकपा एमालेको संसदीय दलको सदस्यको रूपमा चाहिँ हामी योग्य भयौँ, अनि बल्ल हामी त्यो संसदीय दलको बैठकमा जान्छौँ।
कर्णाली प्रदेश एमाले संसदीय दलले सर्वोच्चले दिएको परमादेश अनुसार व्यवस्था गर्न गरिएको प्रयत्न मात्रै भएको दावी गरेको छ। संसदीय दलका नेता यामलाल कणेलले पार्टीले कार्यवाही गरेपछि उहाँहरू अदालत गएको र त्यस सम्बन्धमा अदालतले अन्तरिम आदेश जारी गर्दै प्रदेश सभा सदस्य बनाउने र नेकपा एमाले संसदीय दलको सदस्य बनाउन आदेश दिएकोले सोही अनुसार मात्रै भएको बताउनुभयो। अब सरकारबाट फिर्ता हुने नहुने कुरा स्वयं उनीहरूकै कुरा भएको कणेलले उल्लेख गर्नुभयो।
अहिले तपाईँले भनेको प्रतिक्रिया उहाँहरूको बानाबाजी हो, मुद्दा जितिसकेपछि त उहाँहरूको पक्षमा मुद्दा बाँच हो, रिट हाले मुताबिकको उहाँहरूले चाहिँ के भन्दाखेरि काम कारवाही गर्नुहोस् भन्ने हाम्रो कुरा हो। सम्बन्धित व्यक्तिलाई पनि आग्रह हो र नेकपा एमालेका सांसदहरूलाई सरकारमा सामेल गर्ने संसदीय मूल्य र मान्यताका आधारबाट चाहिँ के हो त भने माओवादी केन्द्रलाई छैन। त्यो के कसरी अगाडि बढ्छ सरकार र सम्बन्धित पात्र कसरी बढ्नुहुन्छ उहाँहरूको कुरा हो। अब त्यसपछि मात्रै हामीले के गर्ने भन्ने कुरा गरौँ।
कोरोना संक्रमणका कारण देशभर थप 34 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा 11,696 जनाको परीक्षण गर्दा 2,401 जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यही अवधिमा 3,660 जना संक्रमण मुक्त भएका छन्। यो सँगै निको हुनेको संख्या 553,342 पुगेको छ। यो अवधिमा सबैभन्दा बढी बागरुङमा 225 जना संक्रमण पुष्टि भएको छ। तराईका जिल्ला झापा, मोरङ र सुनसरीका 100 बढी संक्रमित भएका छन्। यस्तै काठमाडौँ उपत्यकामा काठमाडौँमा 201, भक्तपुरमा 44 र ललितपुरमा 92 जना संक्रमित थपिएका छन्। आज 57,618 सक्रिय संक्रमित छन्। देशभर विभिन्न संस्थागत आइसोलेसनमा 3,885 जना र होम आइसोलेसनमा 53,733 जना रहेका छन्। आइसियूमा उपचाररतको संख्या 874 छ, जसमध्ये 258 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। युरोपियन युनियन ईयू सदस्य राष्ट्रहरूले उसको नागरिक सुरक्षा संयन्त्र मार्फत कोभिडको भयानक दोस्रो लहर विरूद्ध लड्न नेपाललाई सहयोग गरेका हुन्। डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरूमा 26 भेन्टिलेटर, 50 नासल अक्सिजन क्ल्यान्स, 96 फेस सिल्ड, 92,000 गाउन र 92,000 एफएफपी टू मास्क रहेका छन्। नेपाललाई प्रदान गरिएका ती सामग्रीहरू गत असार 3 गते पहिलो चरणमा ल्याइएको थियो। यस्तै आयरल्यान्डले पनि 72 अक्सिजन कन्सन्ट्रेटर, 12 बिपिए एयर फ्लो मेसिन, 44 भेन्टिलेटर, 400 पल्स अक्सिमिटर, 50 रेस्पिरेटरी मोनिटर र 50 डिफिब्रिलेटर, 100 थर्मामिटर, 728 अक्सिजन रेगुलेटर, 398 एयर रेगुलेटर, 201,600 फेस सिल्ड र 1,08,000 सर्जिकल मास्क उपलब्ध गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित एक समारोहका बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङलाई युयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्य दूत हरि धरेलले हस्तान्तरण गर्नुभएको थियो।
सरकारले विदेश जानका लागि 22 निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र 22 निजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिइने भएको हो। मन्त्रालयका अनुसार ग्रान्डी, कान्तिपुर, स्टार, हेम्स, मेडिसिटी, बीएनबी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजको रिपोर्टलाई मान्यता दिइनेछ। यस्तै नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरवा, मनमोहन मेमोरियल, काठमाडौँ युनिभर्सिटी मेडिकल कलेज धुलीखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्युरो कार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिशन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
थकानलाई साइड लगाऊ, निराशा झट्ट भगाऊ, दुवै हात माथि उठाऊ, चिच्याउ गर खुसी मनाऊ।
सिम टिभी सँग युरो 2020 फुटबल टुर्नामेन्टको मजा लिनुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंसार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले वातावरण स्वच्छ र हराभरा बनाउन वृक्षारोपण आवश्यक रहेको बताउनु भएको छ। नेपाल स्काउटको 70 स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल उपमहानगरपालिका 13 स्थित पाणिनी उद्यानमा आयोजना गरेको वृक्षारोपण तथा सरसफाई कार्यक्रममा उहाँले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो।
स्याङ्जामा आधी खोला तर्ने क्रममा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ। पुतली बजार नगरपालिका चर राङकोस बस्ने 45 मानबहादुर थापाको आज खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको सन्धिखर्कमा व्यवहारिसी अवस्थामा भेटिएको महिलाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर 2 हाइस काउन्टरको साइडमा व्यवहारिसी अवस्थामा फेला परेको महिलाको उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो।
भक्तपुरको चाङ्गुनारायण नगरपालिका 9 ताथलीमा रहेको बीएम इटा भट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीयवासी राजु मचेका छोरा 10 रोजनको शव आज भेटिएको महानगरीय प्रहरी परिषद भक्तपुरले जनाएको छ।
असार 1 गते खोलामा मृत फेला परेकी दारमा गाउँपालिका 5 की 29 वर्षीय खिमा खड्काको परिवारले जिल्ला अस्पताल सल्यानमा रहेको शव बुझ्न मानेका छैनन्। मृतकका आफन्तले परीक्षण भएको 5 दिन पुगिसक्दा पनि शव बुझ्न नमानेका हुन्। गत जेठ 31 गते बेलुकादेखि सम्पर्कविहीन भएकी उनी असार 1 गते दारमा गाउँपालिका स्थित ठुला खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। खड्कालाई खोलाले बगाएको नभई हत्या भएको र हत्याको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही नहुँदासम्म सब नबुझ्ने मृतकका बुवा गणेश बहादुर खत्रीले बताउनुभयो।
लगातारको वर्षासँगै जाजरकोट लगायत 3 जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। विगत 1 सातादेखिको लगातारको वर्षाका कारण मछाइना स्थित रिपिटर टावरको सोलर चार्ज नहुँदा जिल्लाको फोन सेवा अवरुद्ध बनेको हो।
धनुषामा 1 लागू औषध सम्बन्धी घटनाको मिसिल फेरबदल गरेको आरोपमा जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रकाश राणाभाटमाथि अनुसन्धान सुरु भएको छ। राणाभाटले अवैध लाभ लिए मुद्दाको मिसिल फेरबदल गरेको मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानबिन थालिएको हो।
कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच पनि झण्डै 20,000 जना नेपाल आएका छन्। अध्यागमन विभागका अनुसार नेपाल आएका 19,969 जना नेपाल आएका हुन्।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसको तेस्रो लहर कुनै पनि बेला सुरु हुन सक्ने विज्ञहरूले बताएका छन्। भारतको एम्स अस्पतालका प्रमुख रणदीप गुलेरियाले सञ्चार माध्यमसँग कुराकानीका क्रममा यस्तो बताउनु भएको हो। कोरोना भाइरसको दोस्रो लहरले निम्त्याएको ठूलो क्षतिलाई नजरअन्दाज नगर्न आग्रह गर्दै उहाँले सावधानी नअपनाए 6 देखि 8 हप्ताभित्र तेस्रो लहर आउन सक्ने बताउनुभयो। देशभित्र आवत जावत र हिँडडुलमा लगाएका प्रतिबन्धहरू बिस्तारै खुकुलो बनाइने क्रम जारी रहेका बेला गुलेरियाले यस्तो भनाई आएको हो। भारतका लागि मुख्य चुनौती भनेको ठूलो जनसङ्ख्यालाई कोरोना लगाउनु भएको पनि उहाँले बताउनुभयो।
कोरोना महामारीका कारण चिनियाँ नागरिकलाई प्रवेशमा रोक लगाएको रूसले प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। महामारीका कारण करिब 16 महिना पहिले चिनियाँ नागरिकहरूलाई रूस प्रवेशमा लगाएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ। रूसका उप प्रधानमन्त्री तात्याना गोलिकिभोवालले रूस प्रवेश गर्न दिने देशहरूको सूचीमा चीनलाई पनि राख्न लागि आज जानकारी दिनुभयो। रूसले सन् 2020 फेब्रुअरीदेखि चीनसहित विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो।
इरानको राष्ट्रपतिका लागि भएको मतदानको मतपत्रको बाकस बोकेको हेलिकप्टर दुर्घटनामा परेको छ। इरानको दक्षिणी पश्चिमी प्रान्त खुजेस्तानमा आज मतपत्र बोकेको उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ। हेलिकप्टरमा सवार 1 जनाको मृत्यु भएको सिन्हा समाचारले लेखेको छ। त्यहाँ शुक्रबार मतदान भएको थियो।
नेपाल परिवेशमा अब खेल समाचार। युवा तथा खेलकुद मन्त्री इकबाल मियाले आफू खेल क्षेत्रको विकासको लागि खेल क्षेत्रका व्यक्तित्वहरूसँग आवश्यक सरसल्लाह माग्ने तयारीमा रहेको बताउनु भएको छ। आज ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको उल्लेख गर्नुभयो।
फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपबाट 5 देशले नाम फिर्ता लिएका छन्। एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र न्यूजील्याण्डले नाम फिर्ता लिएका हुन्। प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, अस्ट्रेलिया, भारत, कोरिया, जापान, थाइल्याण्ड, कजाकिस्तान, ताइवान, इरान, उज्बेकिस्तान, हङकङले सहभागिता जनाउनेछन्। 17 देशले प्रतियोगितामा सहभागी जनाउने बताइएको भए पनि अब 12 देशले मात्रै प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता अगस्त 29 देखि सेप्टेम्बर 5 सम्म फिलिपिन्समा सञ्चालन हुँदैछ।
आइसिसी विश्व टेस्ट क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि अहिले भारत र न्युजील्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। साउथह्याम्प्टनमा न्युजील्याण्डले टस जितेर फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरिरहेको छ। जारी खेलमा भारतले 55.5 ओभरमा 3 विकेट गुमाएर 120 रन बनाएको छ। हिजो सुरु हुनुपर्ने पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएपछि आज मात्र टस भएको हो। सन् 2019 जारी प्रतियोगितामा 9 टेस्ट राष्ट्रहरूले एक अर्का विरूद्ध प्रतिस्पर्धा गरिरहेका थिए। विजेता टिमले ट्रफीसहित $16 लाख प्राप्त गर्नेछ भने उपविजेता टिमले $8 लाख चित्त बुझाउनेछ। युरोकप फुटबलमा अहिले फ्रान्स र हङ्गेरी बीच प्रतिस्पर्धा भइरहेको छ। समूह एफका यी दुई टिम बीचको जारी खेलमा दुवै तर्फबाट 1-1 गोल भएको छ। हङ्गेरीका लागि पहिलो हाफमा ए फियोराले गोल गरेका थिए भने फ्रान्सका लागि खेलको 66 मिनटमा ए ग्रिजम्यानले 1 गोल फर्काएर खेललाई बराबरी नजिक पुर्याएका छन्। अहिले खेलमा 82 मिनटको समयमा खेल चलिरहेको छ। पहिलो खेलमा जर्मनी विरुद्ध 1-0 सङ्घर्षपूर्ण जित निकालेको फ्रान्सले हङ्गेरीलाई हराउन सके नकआउट चरणको यात्रा पक्का गर्नेछ। फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ भने हङ्गेरी पुछारमा रहेको छ। यस्तै आज राति 9:45 पोर्चुगल र जर्मनी बीच प्रतिस्पर्धा हुनेछ। समूह एफका यी दुई टिम बीचको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। आज हुने अन्तिम खेलमा स्पेन र पोल्यान्ड आम्ने सामने हुनेछन्। समूह ईका यी दुई टिम बीचको खेल राति 9:45 सुरु हुनेछ। दुवै टिम आज पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या 17 पुग्यो। हेलम्बुमा अझै 23 बेपत्ता। प्राकृतिक विपत्तिपछि मात्रै चासो र चिन्ता हुनु गलत भएको सरकारवालाको टिप्पणी।
कर्णाली सरकारबाट तत्काल फिर्ता नहुने एमालेका तीन मन्त्रीको अडान। संसदीय दलको निर्देशन नै अवैधानिक भएको जिकिर।
कोरोना संक्रमणका कारण 2400 संक्रमित थपिए। सरकारद्वारा विदेश जानका लागि 22 निजी अस्पतालको टिसिआर रिपोर्टलाई मान्यता।
भारतमा केही हप्ताभित्रै कोविडको तेस्रो लहर सुरु हुन सक्ने विज्ञको चेतावनी। चिनिया नागरिकलाई प्रवेशमा रोक लगाएको रुसले प्रतिबन्ध फुकुवा गर्ने।
र विश्व टेस्ट क्रिकेटको उपाधि खेलमा न्युजिल्यान्ड विरुद्ध भारत ब्याटिङ गर्दै युरोकप फुटबलमा फ्रान्स र हङ्गेरी बीच खेल जारी।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कवि र नवीन बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।